नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेपाल एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा ट्राइब्रेकरमा लाओस 3-0 पराजित।
तरूण दलको महाधिवेशन पोखरामा शुरू, 73 जिल्लाका 1400 प्रतिनिधि सहभागी।
भारतसँग सीमा जोडिएका नेपालका पश्चिमी बजारमा नुनको कृत्रिम अभाव, नुन कालो बजारी गरेको आरोपमा नेपालगंजमा 2 पक्राउ।
ललितपुरको पाटनमा कार्तिक नाच शुरू भएको आज 10 दिन, नाच सञ्चालन गर्न आर्थिक समस्या।
कलाकार क्षमता पनि छ, वाद्य वादक क्षमता पनि छ, भौतिक सामग्रीहरू पनि हामीसँग क्षमता छ। अहिले नाच सञ्चालन गर्नको लागि जुन आर्थिक स्रोत हो त्यो अहिले धेरै नै कमी छ यसमा।
र आईएमएफले गम्भीर आर्थिक संकटमा रहेको इजिप्टलाई 12 अरब डलर ऋण सहयोग गर्ने।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा दिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि केही सिट मात्र बाँकी रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन, फोन 0556279982, मोबाइल 98550508।
मीना कति हतार हो, छोरीलाई खोप लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता अब अर्को छिटै होला नि, होइन
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खोप लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौँ। मैले इम्प्लान्ट लगाए नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हो मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
राप्ती इन्जिनियरिङ कलेज घुराई गाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2073-74 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घुराई गाङ, फोन 082-562-601, मोबाइल 98578-35990, 98578-31684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ तर्फ केही सिट बाँकी रहेकाले एसएलसी उत्तीर्ण विद्यार्थीहरूले छिट्टै सम्पर्क गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपाल मलेसियामा चलिरहेको एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा पुगेको छ। मलेसियामा आज भएको खेलमा लाओसलाई पेनाल्टी सुटआउटमा 3-0 हराउँदै नेपाल फाइनलमा पुगेको हो। पोहोर बंगबन्धु गोल्ड कप र सागको फुटबलमा स्वर्ण जितेको नेपाल एसियाली फुटबल महासंघ एएफसीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो अवसर हो। आज नेपाललाई फाइनलमा पुर्याउन गोलकिपर किरण लिम्बुले उत्कृष्ट प्रदर्शन गरे। उनले पेनाल्टी सुटआउटमा लाओसका 3 खेलाड़ीको प्रहार रोकेका थिए। पेनाल्टी सुटआउटमा नेपालका सुजल श्रेष्ठ, हेमन गुरूङ र विक्रम लामाले गोल गरेका थिए। यसअघि निर्धारित 90 मिनट र त्यसपछि थपिएको 30 मिनटमा दुवै टीमबाट बराबर गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। 18 मिनटमा लाओसले पहिलो अग्रता लिएकोमा नेपालका विमल घरतेमगरले खेलको 47 मिनटमा बराबरी गोल फर्काएका थिए। 90 मिनटसम्म 1-1 बराबरी भएपछि अतिरिक्त समयमा पुगेको खेलमा नेपालका अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाए, तर खेल सकिन 3 मिनट मात्र बाँकी छँदा लाओसले बराबरी गोल फर्काएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो, जसमा नेपाल विजय भएर फाइनलमा पुगेको छ। नेपालले उपाधिका लागि मंगलबार मकाउसित खेल्नेछ। भर्खरै सकिएको खेलमा ब्रुनाईलाई टाइब्रेकरमा हराउँदै मकाउले नेपालसँगको फाइनल भेट पक्का गरेको हो।
मेरो पनि भन्नु छ। आजको मेरो पनि भन्नु छ मा हामीले एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा पुगेको नेपाली टोलीलाई बधाई दिनै लेखिएका प्रतिक्रिया लिएका छौं।
दिल्ली लिम्बू फेसबुकमा लेख्नुहुन्छ, फिफा वरियतामा आफूभन्दा 11 स्थान माथि रहेको टीमलाई कड़ा टक्कर दिएर हराउनु निश्चय नै राम्रो हो, हार्दिक बधाई नेपाली टीमलाई।
फेसबुकमा खिम पौडेल लेख्नुहुन्छ, गोर्खाली हो अन्तिम समयमा पनि लडेर विजयी हुन्छ, आज पनि त्यही भयो।
पर्वते कान्छो सम्पूर्ण नेपालीलाई खुशीको बहार भित्र्याउन सफल नेपाली फुटबल टीमलाई बधाई छ भन्दै लेख्नुहुन्छ, फुटबल क्षेत्रमा रहेको व्यथिति विसंगतिको अन्त्य गरी दीर्घकालीन रूपमा खेल क्षेत्रमा लगानी गर्दै खेलाड़ीलाई गरी खाने आधार तयार गर्न सके फुटबलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम पक्कै चम्किनेछ।
फेसबुकमै राज एक रहस्य नाम राखेका साथी लेख्नुहुन्छ, सर्वेन्द्र खनालको भ्रष्टाचार विरोधी अपरेशनपछि अनि गणेश थापाहरूको बिगबिगी कम भएपछि नेपाली फुटबलको नवयुग शुरू भएको छ गत सालदेखि।
एलबी रोगु फेसबुकमै लेख्नुहुन्छ, आज फेरि नेपाली फुटबलमा आशाको नयाँ किरण उदाएको छ, बधाई छ नेपाली फुटबल टोली अनि नेपाली फुटबल समर्थक हामी सबैलाई, अब फाइनल जितेर ट्रफी जित्न सकोस् हार्दिक शुभकामना।
श्याम बिडारीको ट्वीट छ, यो जित कसको नेपालको, यो जित कसको हाम्रो, आजको म्याचको हिरो किरण चेमजोङ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र उजिर कार्की। अब बाँकी खबर, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावका बारेमा छलफल गर्नुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई नेताले संसदमा दर्ता गरिने संविधान संशोधन प्रस्तावका बारेमा केन्द्रित भएर छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सरकारले नागरिकता, प्रदेशको सीमांकन र राष्ट्रिय सभाको प्रतिनिधित्वका विषयमा संविधान संशोधन गर्ने तयारी गरिरहेको छ। सरकारले अंगीकृत नागरिकता लिएका व्यक्तिलाई राष्ट्रपति र प्रधानमन्त्री लगायतका सर्वोच्च पदमा नलगे पनि सभामुख र प्रदेशको प्रमुख लगायतसम्म भने बन्न पाउने व्यवस्थासहितको संशोधन प्रस्ताव ल्याउने तयारी गरिरहेको छ। त्यस्तै प्रदेश नम्बर 5 को सीमांकन सामान्य हेरफेर गर्ने र राष्ट्रिय सभाको प्रतिनिधित्व पनि अन्तरिम संविधान अनुसार गर्ने सरकारको तयारी छ। मधेसी मोर्चासँग भएको सहमतिका आधारमा संविधान संशोधनको तयारी गरिरहेको गरिरहेका प्रधानमन्त्री दाहालले मुख्य विपक्षी दल एमालेसँग पनि यसबारेमा थप छलफल गर्ने तयारी गर्नुभएको छ। संविधान संशोधन लगायत आफ्ना माग पूरा नगरेको भन्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएपछि प्रधानमन्त्री दाहालले छलफललाई तीव्र पार्नु भएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दल एकजुट भएर चुनाव सम्पन्न गराउन सके संविधान कार्यान्वयन हुने बताउनु भएको छ। कांग्रेसको भातृ संस्था नेपाल तरूण दलको चौथो महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै सभापति देउवाले चुनाव नभएसम्म संविधान कार्यान्वयन नहुने बताउनुभयो। स्थानीय निर्वाचनमा जित्न नेपाल तरूण दलमा सर्वसहमति हुन आवश्यक रहेको बताउँदै उहाँले तरूण दलका युवाहरूलाई जिल्लामा गएर संविधान र कांग्रेसका बारेमा फैलाएका नकारात्मक धारणालाई चिर्न समेत आग्रह गर्नुभएको छ। नेपाली नेता रामचन्द्र पौडेलले देखिएका असन्तुष्टिलाई समेटेर संविधान संशोधन गरी निर्वाचन गर्ने वातावरण बनाउनु पर्ने बताउनु भएको छ। तरूण दलको महाधिवेशनका लागि भक्तपुर र सप्तरी बाहेकका 73 जिल्लाका 1400 प्रतिनिधि पोखरा पुगेका छन्। महाधिवेशनमा भोलि बन्द सत्र र पर्सि चुनाव गर्ने तरूण दलको योजना छ। नेवी संघ र महिला संघमा आफ्नो पक्षले हारेपछि नेता रामचन्द्र पौडेल पक्ष सर्वसम्मतिमा नेतृत्व चुन्ने रणनीतिमा छ। देउवा पक्षले भने अध्यक्षमा जितजंग बस्नेतलाई अघि सारेको छ। यसबारेमा सभापति देउवा र नेता पौडेलबीच छलफल भइरहे पनि अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले भने चुनाव गर्नुपर्ने अडान लिएको छ।
अर्थमन्त्री कृष्णबहादुर महराले नेपालमा रहेका भारतीय 500 र 1000 दरका नोट साट्न समस्या नहुने बताउनु भएको छ। प्रेस सेन्टरले दाङमा गरेको पत्रकार सम्मेलनमा वहाँले नेपाल राष्ट्र बैंक मार्फत यस विषयमा भारतसँग कुरा भइरहेको जानकारी दिँदै 500 र 1000 भारू नोट साट्न समस्या नहुने बताउनु भएको हो। नेपालमा बैंक तथा नागरिकसँग रहेका 500 र 1000 दरका नोट साटिने अर्थमन्त्री महराको भनाइ थियो। भारतले भारतभित्रै 500 र 1000का नोट नचल्ने घोषणा गर्दै ती नोटलाई बैंकहरूमा साट्न भनेको छ। नेपालका बैंक तथा नागरिकसँग पनि धेरै भारतीय नोट रहेकाले ती नोट कसरी साट्ने भनेर राष्ट्र बैंकले अहिलेसम्म कुनै निर्णय गरेको छैन।
भारतसँग सीमा जोडिएका नेपालका पश्चिमी शहरहरूमा नुनको कृत्रिम अभाव भएको छ। भारतका विभिन्न शहरहरूमा आयोडिनयुक्त नुनको अभाव भएको झुट्टो हल्ला फैलिएका कारण सीमा क्षेत्रका नेपाली बजारमा नुनको कृत्रिम अभाव भएको हो। कपिलवस्तु, नेपालगंज, महेन्द्रनगर लगायतका बजारका नागरिकहरू 20 रूपियाँ पर्ने एक प्याकेट नुन 50 रूपियाँमा किन्न बाध्य भएका छन्। कपिलवस्तुमा भने प्रहरी प्रशासनको सक्रियतामा विक्रेताहरूले 20 रूपियाँमै नुन बेच्न शुरू गरेका छन्। नेपालगंजमा प्रति किलो 40 रूपियाँ तिरेर नुन खरिद गरेको उपभोक्ताले गुनासो गरेका छन्। प्रहरीले नुन कालोबजारीमा संलग्न 2 जनालाई नेपालगंजमा पक्राउ पनि गरेको छ। साल ट्रेडिङ क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख मनोज चौधरीले मध्यपश्चिम क्षेत्रका लागि 6 महिनालाई पुग्ने नुन नेपालगंजमा स्टक रहेको जानकारी दिनुभएको छ। यस्तै 500 र 1000 का भारतीय नोट चल्न छाडेपछि कञ्चनपुरको दोधारा चाँदनीमा भने नुनको अभाव भएको छ। भारतीय नोटका कारोबार बन्द भएपछि सीमावर्ती भारतीय बजारबाट नुन किन्न नपाएको स्थानीय व्यापारीले गुनासो गरेका छन्। दोधारा चाँदनीमा नुनको अभाव भएपछि व्यापारीले महेन्द्रनगरमा पनि 20 रूपियाँ पर्ने नुनको प्याकेट 25 रूपियाँमा बेचिरहेका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खटकाउमै भो बर्बादै भो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
हो पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ भ्याट, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर नौ गुन्द्रे चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056-531-701, 99-550-63-143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ अरे, बुझिस्?
सबको घर घर भित्र पर्छ, सबको मन मन भित्र पर्छ, नेपाल टेलिकम, नेपाल टेलिकम।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
मीना, कति हतारो, छोरीलाई खोप लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता, अब अर्को छिटै होला नि, होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खोप लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हौ मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्च जीवन, सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
याद राख्नुहोस्, सामान किनेपछि बिल लिन नबिर्सौं।
आन्तरिक राजस्व विभाग।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नेपाल एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा तरूण दलको महाधिवेशन पोखरामा शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। पूर्व प्रधान न्यायाधीश गोविन्द बहादुर श्रेष्ठको 77 वर्षका उमेरमा निधन भएको छ। ब्रेन ट्यूमरको उपचार गराइरहेका श्रेष्ठको आफ्नै निवास ललितपुरको सुनाकोठीमा निधन भएको हो। 2060 सालमा 9 महिना प्रधान न्यायाधीश भएका श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। श्रेष्ठको निधनमा शोक वक्तव्य व्यक्त गर्दै भोलि देशभरका सबै अदालतमा विदा दिने निर्णय भएको छ।
आज विश्व निमोनिया दिवस मनाइएको छ। सन् 2009 यो रोगको बारेमा जानकारी फैलाउन दिवस मनाउन थालिएको हो। विशेष गरी 5 वर्ष मुनिका बालबालिका र 60 वर्ष काटेका बुढाबुढीलाई सामान्य रूगाखोकी लागेपछि निमोनियाको जोखिम धेरै हुने भएकाले सचेत हुन बालरोग विशेषज्ञ डाक्टर गणेश राईले सुझाव दिनुभएको छ। एक हप्ताभन्दा धेरै समय रूगाखोकी लागे स्वास्थ्य संस्था जान उहाँले सुझाव दिनुभयो। उहाँका अनुसार जाडोयाममा रोग प्रतिरोधात्मक क्षमता घट्ने तथा धेरैजना एकै ठाउँमा बस्ने गर्दा एक व्यक्तिमा देखिएको रूगाखोकी अरूमा पनि गर्ने सम्भावना धेरै हुन्छ।
बर्दियाको भोरी गाउँका बासिन्दा र प्रहरी बीच आज पनि झडप भएको छ। भोरी गाउँलाई नगरपालिका कायम गर्नुपर्ने माग गर्दै गएको बिहिबारदेखि आन्दोलन गरिरहेका स्थानीय बासिन्दा र प्रहरी बीच हिजो पनि झडप भएको थियो। स्थानीय बासिन्दाले आज पनि सड़क अवरूद्ध गरेकाले सामान्य बल प्रयोग गर्नु परेको प्रहरीले जनाएको छ। स्थानीय तह पुनर्संरचनाको सिफारिश गर्ने क्रममा जिल्ला प्राविधिक सहयोग समितिले भोरी गाउँलाई गाउँपालिकामा राखेपछि स्थानीय बासिन्दा आन्दोलित भएका हुन्।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा आउँदो डेढ़ महिनाभित्र 45 मेगावाट विद्युत थप हुने भएको छ। ऊर्जा मन्त्रालयका सचिव अनुप कुमार उपाध्यायका अनुसार मादीय जलविद्युत आयोजना, दरौंदी आयोजना, हेवाखोला जलविद्युत आयोजना लगायतका प्राधिकरणको प्रसारण लाइनमा आयोजनाबाट बिजुली प्राधिकरणको प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ। अहिले 50 मेगावाटको माथिल्लो मर्स्याङदी ए आयोजनाले पनि परीक्षण उत्पादन गरिरहेको छ। देशभर अहिले प्राधिकरण र निजी क्षेत्रको गरी कुल जड़ी क्षमता 784 मेगावाट छ।
भवन निर्माणको सम्झौता गरेर पेशकी रकम पनि लिएर भागेका ओखलढुङ्गाका एकजना ठेकेदार 2 वर्षदेखि बेपत्ता भएका कारण दुईवटा सरकारी भवन निर्माणको काम अलपत्र परेको छ। पेशकी लिएर कामै नथाली ठेकेदार कम्पनी एडी बिल्डर्सका प्रतिनिधि आङकुसाङ शेर्पा भागेपछि ओखलढुङ्गाको खिजी फलाटेको गाविस भवन र इलाका कृषि सेवा केन्द्रको भवन निर्माणको काम अलपत्र भएको हो।
कञ्चनपुरको बेलडाँडी रतनपुरका कमान सिंह विष्टले हानेको धारिलो हतियारबाट उनका भाइ लोकेन्द्र विष्टको ज्यान गएको छ। जग्गा विवादका क्रममा कमान सिंहले हानेको कोदालो लागेर लोकेन्द्रको ज्यान गएको प्रहरीले जनाएको छ। कोदालो हान्ने कमान सिंहलाई प्रहरीले पक्रेको छ।
जाजरकोटको सदरमुकाम खलंगामा रहेको राधा माधव समिति अन्तर्गतको डिवाइन युवा क्लबले देउसी भैलोबाट संकलन भएको रकमबाट विपन्न समुदायका बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गरेको छ। क्लबले जनता प्राथमिक विद्यालयका 150 भन्दा बढ़ी विद्यार्थीलाई झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको हो।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545, 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
लोकसेवा तयारी कक्षा शाखा अधिकृत नासुर खरिदारका नयाँ कक्षाहरू धमाधम सञ्चालन हुँदैछन्। छात्रवृत्ति छनौट परीक्षा फारम बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म वितरण हुँदैछ। विशेषता कोर्स कम्प्लिट तयारी कक्षा हुने, डेली टेस्ट अभियानका रूपमा 4 महिनासम्म कक्षा हुने, विकली नमुना परीक्षा र फिडब्याक क्लास हुने, 15 दिने प्रतिस्पर्धात्मक नमुना परीक्षा हुने, व्यावहारिक प्रेजेन्टेशन तयारी कक्षा हुने। गुणस्तरीय तयारी कक्षाका लागि मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार काठमाडौँ। सम्पर्क 01-424-6024, 98-511-877-88।
साथै बैंक असै बिनी शिक्षक सेवा कोरियन भाषा र अन्य उत्कृष्ट भाषाका लागि पनि कक्षाहरू सञ्चालन भइरहेका छन्।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नागपोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बैतडीको थलाकाँडा गाविसको मौरी बगरमा गरिएको दुई दिने एकीकृत घुम्ती शिविरमा 2000 बढ़ी सर्वसाधारणले सेवा लिएका छन्। शिविरमा प्रशासन कार्यालयले 190 जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ भने त्यति नै नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन्। शिविरमा जिल्ला कृषि विकास कार्यालयले 400 जनालाई हिउँदे तरकारीको बिउ बिजन पनि वितरण गरेको छ।
अब विदेशको खबर। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले गम्भीर आर्थिक संकटमा रहेको इजिप्तलाई 12 अर्ब अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ। आईएमएफले इजिप्तलाई आर्थिक संकटबाट बाहिर निकाल्न 3 वर्षमा 12 अर्ब अमेरिकी डलर ऋण सहयोग गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ। इजिप्तले 2 अर्ब 75 करोड़ डलर भने तत्कालै प्राप्त गर्नेछ। सन् 2011 भएको राजनीतिक परिवर्तन र त्यसपछिको लगातारको संघर्षका कारण इजिप्त गम्भीर आर्थिक संकटमा फँसेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। लाओसलाई हराउँदै नेपाल मलेसियामा चलिरहेको एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा पुगेको खबर हामीले शुरूमै प्रस्तुत गरिसकेका छौं। अब अरू खबर। क्रिकेट एसोसिएशन अफ नेपाल क्यानले एक महिनापछि श्रीलंकामा हुने 19 वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिताका लागि विभिन्न जिल्लामा ट्यालेन्ट हन्ट गरेर खेलाड़ी खोज्ने भएको छ। क्यानका अनुसार विराटनगर, वीरगंज, जनकपुर, काठमाडौँ, भैरहवा, पोखरा, नेपालगंज, धनगढ़ी र बैतडीमा कार्यक्रम गरिने भएको
भारतसँगको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्याण्डले 163 रनको अग्रता लिएको छ। राजकोटमा भारत पहिलो पालीमा 488 रनमा अल आउट भएपछि आज दोस्रो पाली थालेको इंग्ल्याण्डले बिना क्षती 114 रन बनाउँदै समग्रमा 163 रनको अग्रता लिएको छ। यस्तै अस्ट्रेलियासँगको दोस्रो टेस्टको पहिलो पालीमा दक्षिण अफ्रिकाले 86 रनको अग्रता लिएको छ। अस्ट्रेलियालाई आज पहिलो पालीमा 85 रनमा अल आउट गरेको दक्षिण अफ्रिकाले पहिलो दिनको खेल सकिँदा 6 विकेट गुमाएर 171 रन बनाउँदै 86 रनको अग्रता लिएको हो।
र विश्वकप छनौटमा आज स्पेन र मेसेडोनिया बीच खेल हुँदैछ। यी दुई बीचको खेल नेपाली समय अनुसार राति 1:30 बजे हुनेछ। अस्ट्रिया र आयरल्याण्ड, क्रोएसिया र आइसल्याण्ड, जर्जिया र मालदोभा तथा टर्की र कोसोभो बीचको खेल राति 10:45 बजे शुरू हुनेछ। त्यस्तै राति 1:30 बजे नै अल्बानिया र इजरायल, लेसेस्टाइन र इटाली, युक्रेन र फिनल्याण्ड तथा वेल्स र सर्बिया बीचको खेल हुनेछ। गैरातीका खेलमा जर्मनी, इंग्ल्याण्ड र फ्रान्स विजयी भएका थिए।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी मदन पौडेल।
आजको रंगदर्पण ललितपुरमा नाचिने कार्तिक नाचमा केन्द्रित छ। ललितपुरको पाटन डबलीमा कार्तिक नाच शुरू भयो है। यो रागले यही बुझाउँछ, दशैं, तिहार, छठ जस्ता पर्व सकिए देशका धेरै ठाउँमा धानबाली भित्र्याउने चटारो छ। तर पाटन भने कार्तिक नाचले उल्लासमय बनेको छ। घडीमा साँझको 7 बज्दा नबज्दै पाटनको कार्तिक डबली बत्तीको उज्यालोले झिलिमिली देखिन्छ। छुट्टा छुट्टै पहिरन, थरी थरीका अभिनयमा युवादेखि पाका पुस्तासम्म सबै नाच देखाउन तमतयार हुन्छन्। सिङ्गो डबली भरिएर खचाखच हुने गर्छ अनि बाजा बज्न थाल्छन्, सँगसँगै गीत पनि। डबलीमा नाच र अभिनय शुरू हुन्छ। Thank you. स्थानीय नेवार समुदाय मात्र होइन नाच हेर्न डबलीको आँगनमा विदेशी पर्यटक पनि उसै गरी झुम्मिन्छन्। चर्चित कार्तिक नाचमा नाचगानको साथै पौराणिक कथा र घटनाहरूलाई अभिनय मार्फत देखाइन्छ।
प्रस्तुत छ यो महामाया र मधुपैटकको नृत्य। ब्रह्माजीले महामायालाई सृष्टि गरे, मधुपैटकसँग युद्ध गर्न सृष्टि गर्नुभयो।
फरक पहिरनमा सजिएका पात्रले गर्ने अभिनयले साँच्चीकै मन लोभ्याउँछ। नाच्ने गाउनेको जस्तै गरी दर्शकमा पनि जोश जाँगर भरिन्छ। राजा सिद्धिनरसिंह मल्लले विक्रम सम्वत 1697 सांगीतिक रौनकसहित शुरू गरेको कार्तिक नाच आजसम्म पनि परम्परागत रूपमा चलिरहेको छ। नाचमा तान्त्रिक, शास्त्रीय र लोकभाव समेटिएको हुन्छ। यो नाचमा विष्णुगण, कृष्णगण, महादेवगण, देवीगण, इन्द्रगण, दैत्यगण लगायत देवताका विभिन्न अवतारको लीला प्रदर्शन गरिन्छ। हरेक दिनको नाचको लागि झण्डै 90 कलाकार भेला भएर नाचको तयारी गर्छन्। कलाकार अमित महर्जन:
ठिकै रमाइलो भइरहेछ, सबजनाले माया गर्छ। जामा, लचकन, जबी अनि औठी अनि माला, फुल। फर्स्टमा हल्का नर्भस हुन्छ, अनि पछि बानी भएपछि अनि ठिकै हुन्छ।
कार्तिक नाचमा वर्षेनी फरक फरक नाच देखाइन्छ। युवाले नै जिम्मेवारी लिएर महिला भेषमा पनि अभिनय गर्नुपर्छ। निरन्तर साधना र कडा मेहनतका साथ अभिनय कला सिक्नुपर्छ। नाचमा महिलाको भूमिका नभए पनि हेर्न भने पछिल्लो समय महिला पनि जान थालेका छन्। समय अनुसार केही परिवर्तन देखिएको छ भन्नुहुन्छ स्थानीय पन्नाकाजी बज्राचार्य।
अब नाचिने हो होइन, अब ताल सुर सबै कुरा हुन्छ। अहिले अब सहभागीसम्म चाहिँ सहभागी चाहिँ अब संख्या बढेको छ, सहभागी बन्नु सहयोगी भयो। महिलाहरूको सहभागी चाहिँ बढ्दो क्रममा छ प्रत्येक वर्ष चाहिँ।
विभिन्न लीलामा आधारित नाचमा स्थानीयवासीको आस्था देखिन्छ। 376 वर्ष पुरानो भएकाले युवा पुस्ताले पनि निकै अनौठो नाचका रूपमा लिने गरेका छन्। नाच संरक्षण गर्न युवा पुस्ता पनि लागि परेका छन्। स्थानीय महेश जोशी:
म 50 सालदेखि म आफ्नै इच्छाले आएको हो, रुचि नभएको भए त अवश्य पनि आउँदैन होला। यो भनेकै कस्तो भने हाम्रो संस्कृति बचाइराखौँ भन्ने बचारमा पनि भावना छ है। बचारमा मात्र होइन कि हामीले पनि अब त्यही अनुसार चाहिँ हामीले काम गरिरहेछौँ अहिले।
12 दिनसम्म देखाइने हरेक नाचको आफ्नै महत्व भए पनि सबैभन्दा महत्वको नाचको रूपमा नृसिंह अवतार र वराह अवतार हिरणाक्ष नाचलाई लिने गरिएको छ। नाच जति दिनसम्म हुँदा पनि नरसिंह अवतार कार्तिक शुक्ल त्रयोदशीका दिन नै हुने गरेको छ। नृसिंह अवतारमा हिरण्यकश्यप वधलाई असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ। यो नाचमा अहिले पनि हिरण्यकश्यपको भूमिकामा नाच्ने व्यक्ति साँच्चै बेहोस हुने गरेका छन् भन्नुहुन्छ कृष्ण मन्दिरका पुजारी प्रतापधर राजोपाध्याय।
नाचमा सबैभन्दा पहिले चाहिँ नरसिंह अवतारको चाहिँ नाच चाहिँ हरिवंश उपाध्यायद्वारा चाहिँ सृजना गर्नु, सोही नाचबाट चाहिँ हिरण्यकश्यप चाहिँ मूर्छित हुने। हिरण्यकश्यप भनेको कस्तो, एकदमै नराम्रो काम गरेर हिँड्ने मान्छे, नराम्रो काम गर्ने मान्छेको गति के हुन्छ, नराम्रै हुन्छ भन्ने कुरा यो नाचले देखाएको थियो।
सरकारी नाचको मान्यता समेत पाएको कार्तिक नाचका लागि 30 वर्ष अघिसम्म सरकारले नै रकम उपलब्ध गराउँदै आएको थियो। एक महिनासम्म देखाउनु पर्ने भए पनि पछिल्लो समय भने आर्थिक अभावले एक वर्ष एउटा कथामा आधारित र अर्को वर्ष अर्को कथामा आधारित गरी नाच देखाउने गरिएको छ। कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार:
एक वर्षमा देखाउने 27 दिन नाचलाई 5 वर्ष लगाएर देखाउनु परेछ। सबभन्दा ढुकेसो लाग्ने यही हो, तर यसलाई सहयोग प्राप्त भयो भने चाहिँ हामीले चाहिँ यसलाई हरेक वर्ष एकै महिना 27 दिन सञ्चालन गर्न सक्छौँ। अहिले कलाकार क्षमता पनि छ, वाद्यवादक क्षमता पनि छ र भौतिक सामग्रीहरू पनि हामीसँग क्षमता छ। अहिले खालि एउटा के भन्दाखेरि नाच सञ्चालन गर्नको लागि जुन आर्थिक स्रोत हो त्यो अहिले धेरै नै कमी छ। यसमा भनौँ न अहिले पनि 12 दिन सञ्चालन गर्नको लागि पनि हामीसँग आर्थिक क्षमता छैन।
सांस्कृतिक र मल्लकालीन इतिहास बोकेको कार्तिक नाच संरक्षण र प्रवर्धनका लागि सबैको पहल र सरकारी चासोको खाँचो देखिन्छ।
रंग दर्पण सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
लाओसलाई टाई ब्रेकरमा हराउँदै नेपाल एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा, उपाधिका लागि मंगलबार मकाउसँग खेल्ने।
तरूण दलको महाधिवेशन पोखरामा शुरू, 73 जिल्लाका 1400 प्रतिनिधि सहभागी।
भारतसँग सीमा जोडिएका नेपालका पश्चिमी बजारमा नुनको कृत्रिम अभाव, नुन कालोबजारी गरेको आरोपमा नेपालगंजमा दुईजना पक्राउ।
ललितपुरको पाटनमा कार्तिक नाच शुरू भएको आज 10 दिन, नाच सञ्चालन गर्न आर्थिक समस्या।
र आईएमएफले गम्भीर आर्थिक संकटमा रहेको इजिप्टलाई 12 अर्ब डलर ऋण सहयोग गर्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी मोहन पौडेल र सुफल काफले पनि विदा हुन्छौं। नमस्कार।